بسم اللہ الرحمن الرحیم. شالیمار ریڈیو لاس اینجلس کے سننے والوں کی خدمت میں اثر الاسلام کا سلام. میری دعا ہے کہ یہ نیا سال آپ کے لیے اور تمام عالم انسانی کے لیے، تمام دنیا کے لیے امن اور رحمتوں اور برکتوں کا پیغام بن کے آئے. گزشتہ ایک سال سے زیادہ عرصہ ہوا آپ لوگ مجھ سے ہر ہفتے قرآن کریم کا تھوڑا سا حصہ سنتے ہیں. میں آج اس نئے سال کے موقع پہ آپ کے لیے ایک ایسا تحفہ لے کے آیا ہوں جس کی نظیر اور مثال کوئی اور تحفہ ہو ہی نہیں سکتا. ایک کامیاب انسان اور ایک ناکام انسان میں کیا فرق ہوتا ہے؟ کامیاب انسان کے پاس عقل اور فکر کی ایک کنجی ہوتی ہے، ایک چابی ہوتی ہے. وہ زندگی کے ہر راستے میں اپنی عقل سے رہنمائی لیتا ہے. عقل کا راستہ، کامن سینس کا راستہ، یہ ہے صراط مستقیم، یہ ہے سیدھا راستہ، یہ ہے شارٹ کٹ. اور توہم پرستیوں کا راستہ، میجیکل بلیفز کا راستہ سوائے گمراہیوں کے اور نامرادیوں کے اور کچھ نہیں دیتا. کامیاب انسان اور ناکام انسان میں یہی فرق ہوتا ہے. کامیاب قوموں میں اور ناکام قوموں میں بھی یہی فرق ہوتا ہے. ہم انسانوں کی دنیا میں جس چیز کو ایجوکیشن کہتے ہیں، یہ ایجوکیشن کیا ہوتی ہے؟ یہ اسی عقل کے راستے کی تلاش ہوتی ہے. آپ نے دیکھا ہوگا کئی انسان ہوتے ہیں جو بڑی بڑی ڈگریاں بھی حاصل کر لیتے ہیں، یونیورسٹیوں کی کئی سندیں ہوتی ہیں ان کے پاس، اس کے باوجود ان کی اپنی زندگیاں جیتا جاگتا جہنم ہوتی ہیں. کامیابی اور سکسیس ان کے قریب سے بھی ہو کے نہیں گزرتی. یہ کیا بات ہے؟ ڈاکٹر سے زیادہ بڑا علم کس کے پاس ہوتا ہے؟ اور آپ نے دیکھا کتنے ڈاکٹر صاحبان ہیں جو آپ کے معاشرے میں رہتے ہیں، جانتے ہیں کہ سگریٹ نوشی کیا چیز ہے، اس کے باوجود چھپ چھپ کے سگریٹ پی رہے ہیں، جانتے ہیں شراب کیا چیز ہے، اس کے باوجود چھپ چھپ کے شراب پی رہے ہیں. آپ نے ان کی زندگیوں کو دیکھا ہے؟ عزیزان من، جب علم یقین پیدا نہیں کرتا تو پھر ایسے علم کا کیا فائدہ؟ اور جب علم یقین پیدا کر دیتا ہے تو پھر پوچھئے نہیں زندگی کی سریں کیسے مل جاتی ہیں اور کس قدر حسین زندگی بن جاتی ہے. دنیا کی کوئی یونیورسٹی آپ کو یہ یقین نہیں دے سکتی. یہ آپ کو از خود پیدا کرنا ہوتا ہے، اور یہ پیدا آپ کرتے ہیں تفکر کے ساتھ، سوچ کے ساتھ کہ جو میں کر رہا ہوں کیا وہ عقل کے مطابق ہے کہ نہیں. جس دن انسان کو یہ یقین ہو جاتا ہے پھر وہ جو قدم اٹھاتا ہے وہ اسے سکسیس کی جانب لے کے جاتا ہے. یہ فرق ہوتا ہے کامیاب انسان اور ناکام انسان میں. افمن یمشی مکبن علی وجہی احدا آمن یمشی سوین علی صراط مستقیم. بھلا وہ شخص جو چل رہا ہے اوندھا ہو کر، یعنی مکبن، ورم کی طرح، گنڈوئے کی طرح، کاکروچ کی طرح چل رہا ہے، نگاہ اوپر ہی نہیں ہے، کسی اور کے راستے پہ چلا جا رہا ہے، اپنی آنکھ سے نہیں دیکھتا، کسی اور کے راستے کے اوپر چلتا جا رہا ہے. افمن یمشی مکبن علی وجہ ہی احدا، پوچھو کیا وہ راستے پہ پہنچے گا کبھی؟ آمن یمشی سوین علی صراط مستقیم، یا وہ شخص، دا ون ہو از فالوئنگ دا اسٹریٹ پاتھ آف ریزن. افمن یمشی مکبن علی وجہ ہی احدا آمن یمشی سوین علی صراط مستقیم. ایک راستہ وہ ہے زندگی کا جو ارتھ ورم چل رہا ہے، گنڈویا چل رہا ہے، کاکروچ چل رہا ہے. آپ دیکھتے ہو مکبن علی وجہ ہی، اپنا منہ اس کا نیچے کی طرف ہوتا ہے، نگاہ بلند نہیں ہوتی، زمین کی طرف دیکھ رہا ہوتا ہے. دوسرا راستہ ہے سوین علی صراط مستقیم، وہ سیدھا راستہ، ریزن کا راستہ، अक्ल का रास्ता, ये है रास्ता जो सक्सेस की जानिब लेके जाता है इंसानों को, अफराद को और कौमों को। तो फिर वो क्या तोहफा है जो इस नए साल के मौके पे मैं आपके लिए लेके आया हूं, अभी पेश करता हूं। जरा पिछले 100 साल की इंसानियत की तारीख पे निगाह डालो, कौन कौन सी वर्ल्ड वॉरें नहीं हुई, फर्स्ट वर्ल्ड वॉर, सेकंड वर्ल्ड वॉर और फलां वॉर और फलां वॉर, कितना खून बहाया है इंसान ने इंसान का, और इंसान बैठा अपना ही खून चाट रहा है। यूनिवर्सिटियां, किताब घर, किताब खाने, प्रोफेसर, कैसे कैसे लोग हैं जो इन सुपर पावर्स के पास हैं, एक नहीं हजारों की तादाद में दुनिया जहान के बेहतरीन ब्रेन्स मौजूद हैं। बड़ी बड़ी वर्ल्ड पीस कॉन्फ्रेंसेस होती हैं, बड़े बड़े समिट कॉन्फ्रेंसेस होती हैं, बड़े बड़े सियाने मिलते हैं, किताबों पे किताबें लिखी हुई हैं अमन के ऊपर और अमन के फार्मूलों के ऊपर, लेकिन फिर क्या वजह है अमन कायम क्यों नहीं हो रहा इंसान बेचारे से। अमन की दावेदार कुव्वतें हमेशा से यही समझती आई हैं कि गोली और बंदूक के जरिए से अमन कायम हो जाएगा। इस शालेमार रेडियो के सुनने वाले हमारे हिंदू भाई भी हैं, सिख भी हैं, मुसलमान भी हैं। आप लोग जानते हैं कि इल्म की एक किस्म है जिसे ज्ञान कहते हैं, हायर फॉर्म ऑफ इंटेलेक्ट कहते हैं। इस हायर फॉर्म ऑफ इंटेलेक्ट को अरबी जुबान में वही कहते हैं। ये वही इसकी आखिरी शक्ल, आखिरी फॉर्म जो इंसानों के पास है वो कुरान करीम में है। कुरान जो आइडियोलॉजी देता है उसके बारे में उसने ये एक चैलेंज दे रखा है, और दुनिया की किसी किताब ने ऐसा चैलेंज कभी नहीं दिया। आप उस चैलेंज को देखें जो 1400 साल से इस किताब ने सारी दुनिया को दे रखा है। वो कहती है फातू बिसूरतिम मिम मिसले ही, जो आइडियोलॉजी इस किताब ने दी है उसकी कोई एक नजीर लेके आ जाओ। फातू बिसूरतिम मिम मिसले ही चैलेंज है। वदउ शुहदाउकुम, दुनिया भर के इंटेलिजेंट लोगों को दावत दे दो, इनवाइट करो, कट्ठे सिर जोड़ के बैठ जाएं, फातू बिसूरतिम मिम मिसले ही, इस जैसी कोई चीज लेके आ जाएं। आप देखते हो ये आइडियोलॉजी है कैसा चैलेंज दे रही है। दुनिया की कोई किताब ऐसा चैलेंज कभी नहीं देती, इसलिए कि किताबें तो इंसानों की लिखी हुई होती हैं। ये एक किताब है जो मुसलसल 1400 साल से उसका ये चैलेंज सारी दुनिया के लिए है कि देखो तुम अमन कायम करने की कोशिशें कर रहे हो, सारे सिर जोड़ लो, सिर्फ एक फॉर्मूला है अमन का जो ये किताब देती है, उसके अलावा कभी अमन कायम नहीं होगा। इंसानियत का सबसे बड़ा अलमिया ये है कि इंसानों के सामने कुरान करीम के सिर्फ तर्जुमे हैं, ट्रांसलेशंस हैं। वो कुरान जिसने मना किया था खबरदार इस किताब के तर्जुमे मत करना, वो कुरान जिसके बारे में इस्लामी हुकूमतें बार बार ऐलान करती थीं, औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बच के रहो उन शैतानों से जो तर्जुमे कर रहे हैं, तुक्के मार रहे हैं। बाकी रहा मुसलमान बेचारा, तो उसने पिछले 2100 साल से ये अकीदा घड़ रखा है कि इस किताब के घर में रखने से या पढ़ने से कोई जादू होता है, कोई सवाब मिलता है। ये मुर्दों को सुनाते हैं, ये जब कोई मर जाता है उस वक़्त ये किताब खोल के बैठते हैं, फिर झुट्टी लगा के इसको पढ़ते हैं। वो 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 उनकी छोड़िए, वो क्या तोहफा है जो मैं आपकी खिदमत में पेश करने वाला हूँ, वो क्या तोहफा है जिसके बारे में मैंने इतना बड़ा दावा किया कि इसकी नज़ीर आपको कहीं नहीं मिलेगी। ये आपकी ज़िंदगियों में, आपकी सोच में ऐसा तगैयर पैदा करेगा, ऐसी रोशनी करेगा, आपको दुनिया दिखने लगेगी। एक बार जब दुनिया दिखने लगती है, बुत टूट जाते हैं, फिर आगे कामयाबियाँ ही कामयाबियाँ। ये वो यकीन है जो दुनिया की कोई यूनिवर्सिटी अता नहीं करती। जब आदमी टैबूज को तोड़ देता है, टैबूज को, ये हैं वो बुत जिनका मैं जिक्र कर रहा हूं, जब आदमी टैबूज को तोड़ देता है तो जिंदगी की सराते मुस्तकीम निखर और उभर कर सामने आ जाती है और जिंदगी अपनी तमाम तर रहमतों के साथ आपको वेलकम करती है। आ आ जीत, कामयाबियां तेरे लिए हैं। वो इंसान जो तोहम परस्तियों का शिकार रहता है, वो सारी जिंदगी हारता रहता है, सारी जिंदगी अपने मैजिकल बिलीव्स को लेके फिरता रहता है, किसी न किसी लॉटरी के जीतने के इंतजार में बैठा होता है कि फिर कामयाबी होगी, बस ये एक चीज हो जाए। पूछिए नहीं कितने मंत्र जंतर करता है, कितने एस्ट्रोलॉजर्स के पास जाता है, क्या क्या तरीके करता है, किस किस तरीके से ये राजी करने की कोशिश करता है, इसलिए कि अंधेरे का तो कमाल ही ये होता है उसमें दिखता कुछ नहीं है, और बदकिस्मती से अंधेरों के ठेकेदार बार बार यही लेक्चर देते हैं कि अंधेरे बहुत अच्छे हैं, अंधेरों में रहो, बहुत अच्छे हैं अंधेरे, सिर्फ मुसीबत उस वक्त आती है जब अंधेरों में पड़ा हुआ ये इंसान एक लम्हे भर को सोचता है कि जिंदगी तो गुजर गई, मुझे क्या मिला। ये नामुरादी का वो जमाना, वो दिन होता है और उसके सामने फिर मौत खड़ी होती है। वो कहता है कि मेरे सामने कई लोग थे जिन्होंने सक्सेस पाई, कामयाबियां पाई, जिंदगी में खुशियां पाई, और मैं तो सारी जिंदगी झूठ के पीछे ही चलता रहा। पूछिए नहीं साहब कि उस जहन्नम, उस जहीम का क्या हाल है। कुरान इसी जहन्नम का बार बार जिक्र करता है और कहता है कि देखो इंसानों, बचो इससे, रोशनी में आओ, अक्ल को हाथ मारो। बात आगे करने से पहले मेरा जी नहीं चाहता कि आगे बढ़ूं उस बात का जिक्र किए बगैर कि हमारी मौसीकी की दुनिया में एक चीज होती है जिसे कहते हैं गुरुमुखी विद्या। गुरुमुखी विद्या के मानी है ऐसा इल्म जो सिर्फ आपको एक टीचर से मिल सकता है, किताबें पढ़ के नहीं मिलता, एक टीचर चाहिए जो आपको सिखाता है। उसके बगैर आप लाख किताबें ले लो, आपको कभी वो बात समझ में आ ही नहीं सकती। इसको कहते हैं गुरुमुखी विद्या, यानी गुरु के मुंह से जो चीज टीचर के मुंह से निकलती है वो उस किस्म का इल्म है, वो आपको सिर्फ टीचर के मुंह से मिल सकता है, वैसे नहीं। जैसे आप किताब पढ़कर स्विमिंग नहीं सीख सकते, वो जब तक आप पानी में नहीं उतरते उस वक्त तक आपको आ नहीं सकती। आप स्विमिंग पूल के किनारे पे लाख बैठे स्विमिंग के ऊपर के जी ब्रेस्ट स्ट्रोक क्या होती है, फ्री स्टाइल क्या होती है, जितनी मर्जी किताबें पढ़ लें, जब तक आप पानी में नहीं उतरते आप स्विमिंग सीख नहीं सकते। एक मिसाल हमारी हिंदुस्तानी मौसीकी की है, उसमें आप देखिए ये जो हमारी राग रागनियां हैं, ये आप जब तक एक उस्ताद से नहीं सीखते आपको समझ आ ही नहीं सकती कि ये क्या चीजें हैं। आप हमारे हिंदुस्तान पाकिस्तान के म्यूजिकल इंस्ट्रूमेंट्स को देखिए, सितार, बीन, हारमोनियम, ये वही ऑक्टेव्स जिन्हें हम सप्तक कहते हैं हिंदुस्तान पाकिस्तान में, यही ऑक्टेव्स अमेरिका के तमाम म्यूजिकल इंस्ट्रूमेंट्स में वही ऑक्टेव्स हैं। उसके बावजूद आप उन रागों को जब तक उस्ताद से नहीं सीखते, ये उस्ताद होते हैं जो आपको बताते हैं कि ये सुरें हैं क्या, वरना आप किताब सामने लाख रखें, इसी कीबोर्ड को सामने रखें, जब तक उस्ताद आपको नहीं बताएगा आपको समझ में नहीं आएगा कि फलां राग रागनी में वादी सुर कौन सा है, संवादी सुर क्या है, अंबादी सुर किसे कहते हैं। मैं माजरत चाहता हूं आप में से जो लोग म्यूजिक के इन टर्म्स से शनासा नहीं हैं, मैं सिर्फ समझाने के लिए अर्ज कर रहा हूं कि ये हमारी म्यूजिक की जो इस्तलाहात हैं, जो बारीकियां हैं, ये सिर्फ आपको एक उस्ताद बताता है और उसके पास ये इल्म किसी दूसरे उस्ताद के जरिए से आया होता है। ये सेंच, इसीलिए इनको हेरिटेज कहते हैं, मिरास कहते हैं, इसीलिए उस बेचारे को बदकिस्मती से इस कौम में जिसने म्यूजिक को हराम करार दे रखा है वो उसको गाली बना के मिरासी कहते हैं। वो हेरिटेज वाले आदमी से पूछे इन जिंदा कौमों से कि इस हेरिटेज की क्या कदर है और क्या कीमत है। ये वो ज्ञान है, ये वो इल्म है जो सीना दर सीना चलता आ रहा, और ये देने वाला जो उस्ताद है, पूछिए नहीं कि उन गुरुओं से जिनसे जाके आप सीखते हो, ये इसको हमारी इस्तलाहात में गुरुमुखी विद्या कहते हैं कि आप सिर्फ जाके किसी उस्ताद से सीख सकते हो, उसके बगैर लाख टामक टोइयां मारो आपको कभी समझ में नहीं आएगा। ये मैं मिसाल क्यों दे रहा हूं आपको, इसलिए कि हर मर्तबा जब मैं आपको कुरान सुनाता हूं ये बात रह जाती है कि कुरान मैंने जो सीखा है ये उसी गुरुमुखी विद्या की हैसियत से, और ये लफ्ज़ इसके इक्विवेलेंट मेरे पास कोई वर्ड नहीं, बड़ा खूबसूरत लफ्ज़ है, ये मैंने उन उस्तादों के मुंह से सुना है जिन्होंने मुझे जब सुनाया था तो कहा था उन्होंने अपने उस्तादों के मुंह से सुना है। और मैं जिक्र कर रहा हूं उन हस्तियों का, शम्सुल उलमा सैयद मीर हसन का, अलामा इकबाल रहमतुल्ला अलैह के उस्ताद, मेरे नाना हाफिज सैयद मोहम्मद इसहाक सियालकोट शहर के एक मुमताज आलिम थे। 1904 में उन्होंने अलामा इकबाल के कंटेम्प्ररीज में से थे, 1904 में मरे कॉलेज से ग्रेजुएशन किया, उनसे मैंने कुरान करीम पढ़ा और जिक्र उन्हीं से हमेशा सुनता आया, शम्सुल उलमा मौलवी मीर हसन का और डॉक्टर साहब का। डॉक्टर साहब का जिक्र वो यूं करते थे जैसे मैं बयान नहीं कर सकता, सुबह शाम डॉक्टर साहब की बातें होती थीं। मेरे नाना के ही एक बहुत अजीज दोस्त मोहतरम और बाद में जिनसे मैंने कुरान करीम पढ़ा, गुलाम अहमद परवेज साहब, अल्लामा परवेज साहब, जो बेशुमार किताबों के मुसन्निफ भी हैं और लाहौर में बकायदा दरस कुरान दिया करते थे, उन्होंने, मेरे नाना ने, परवेज साहब ने और जिन जिन से भी मैंने कुरान पढ़ा है, उन सब ने एक बात कही थी कि जब तक तुम्हारा दिल गवाही ना दे किसी चीज को नहीं मानना। कोई चीज महज इसलिए सही नहीं कि फलां आदमी कह रहा है या फलां कह रहा है, कॉमन सेंस इस्तेमाल करो, देखो अकल क्या कहती है। और मेरे नाना तो ये कहते थे कि देखो अगर खुदा भी पहाड़ी पे उतर कर फिर नीचे आ जाए ना तुम्हारे पास और कहे इन इन बातों को मान लो तो बेशक कह देना नहीं मानता, बेशक कह देना नहीं मानता। ये है शर्फ इंसानी, इसलिए कि इंसान के पास दो आंखें हैं, कान हैं, दिल है, अक्ल है, सोचता है। ईमान सिर्फ उस चीज का नाम है जो अक्ल के जरिए से दिलो दिमाग में दाखिल होती है, उसके बगैर जो मर्जी कर लो कहते फिरो कभी समझ में नहीं आएगी बात। जो इल्म यकीन पैदा नहीं कर सकता उसको इल्म कहते ही नहीं है। तो वो क्या तोहफा है, वो क्या तोहफा है जो मैं आपके पास लेके आया हूं। आप भी कहेंगे कि जी बिल्कुल जैसे वो क्रिसमस ट्री के नीचे रैपर्स में बंद चीज पड़ी होती है, फिर आप उसको आहिस्ता आहिस्ता खोलते हो, ओ बाबा रैपर्स को खोलो और बयान करो, हमें तोहफा दिखाओ। अभी दिखाता हूं साहब, नए साल का मौका है और इससे हसीन तोहफा और क्या हो सकता है। या अय्युहल मुद्दस्सिर, मुसलमान कौम पिछले 100 साल से उन तमाम साजिशों की जंजीरें तोड़ चुकी है और हर जगह मुसलमानों की आजाद मुमलकतें कायम हैं। इकबाल ने इंसानी अजमत का जो ख्वाब देखा था उसकी ताबीर का आगाज हो चुका है। कुरान करीम की पेशगोइयां अमली सूरत अख्तियार करके हकीकत में तब्दील हो रही हैं। कुरान ने कहा था जिस दिन इंसान सोचने लगेगा उस दिन तौअन व करहन इसी निजाम की जानिब लौटेगा। दलीले सुबह रोशन है सितारों की तुनक तावी, ये जो सितारे आपको टिमटिमाते नजर आ रहे हैं हकीकत में ये दलील है रोशनी की कि अब इंसानियत पे सुबह तलू होने वाली है। इकबाल कह रहा है दलीले सुबह रोशन है सितारों की तुनक तावी, उफक से आफताब उभरा गया दौरे गिरां खावी, उरू के मुर्दाए मशरिक में खूने जिंदगी दौड़ा। उरूक कहते हैं ब्लड वेसल्स को, कि मशरिक की ब्लड वेसल्स में एक नया जिंदगी का खून दौड़ा है। समझ सकते नहीं इस राज को सीना ओ फारावी, दुनिया का कोई फलसफी इस सीक्रेट को नहीं पा सकता। रूह के मुर्दाए मशरिक में खूने जिंदगी दौड़ा। اور آگے ہے مسلمان کو مسلمان کر دیا طوفان مغرب نے، مسلمان کو مسلمان کر دیا طوفان مغرب نے، تلا تم ہائے دریا ہی سے ہے گوہر کی سیرابی۔ آج مسلمان کے لیے یہ اتنا مبارک سال کہ مسلمان سوچ رہا ہے، پوچھئے مت۔ اور میں یہ آیت آپ کو کیوں سنا رہا ہوں؟ یا ایہا المدثر قم۔ قبل اس کے کہ میں ان الفاظ پہ آؤں اور ان کا مفہوم پیش کروں، بہت ضروری ہے کہ یہ جو ترجمے ہیں وہ بھی آپ سن لیں کہ یہ کیا ترجمے کرتے آ رہے ہیں۔ کوئی سا بھی ترجمہ اٹھا کر دیکھ لیں کیا لکھا ہے۔ اے لحاف میں لپٹنے والے، کھڑا ہو پھر سنا دے اپنے رب کی بڑائی، اور اپنے کپڑے پاک رکھ اور گندگی سے دور رہ۔ سن رہے ہیں آپ؟ تماشا بنا کے رکھا ہے اس قوم نے قرآن کو۔ کیا اس ترجمے سے آپ کی روح میں کوئی ارتعاش پیدا ہوا؟ کوئی دل میں کوئی کپ کپی تاری ہوئی؟ کوئی بات سمجھ میں آئی؟ اے لحاف میں لپٹنے والے، کھڑا ہو پھر سنا دے اپنے رب کی بڑائی، اور اپنے کپڑے پاک رکھ اور گندگی سے دور رہ۔ یہ ہے ترجمہ۔ انگریزی والی کتابوں میں یہی کچھ لکھا ہے، اردو والی کتابوں میں بھی یہی کچھ لکھا ہے۔ ہزار سال پہلے ایک آدمی گزرا تھا جسے نہ عربی آتی تھی نہ اس کا عربوں سے کوئی تعلق تھا، لیکن بادشاہوں کے ہاں وہ بہت مقبول تھا۔ ابو جعفر محمد جریر طبری نام تھا اس کا، رے کا رہنے والا تھا۔ یہ جو تہران کے اندر جو انر سٹی ہے، پرانی اولڈ سٹی، اس کا نام رے ہے، طبری وہاں کا رہنے والا تھا۔ جو ترجمہ طبری لکھ گیا، باقی سارے اسی ترجمے کو جفی مار کے بیٹھے ہیں۔ جرت نہیں کرتے یہ کہنے کی کہ مدثر کے تو یہ معنی نہیں ہیں، عربی میں تو مدثر کسی اور چیز کو کہتے ہیں۔ یہ ہوتے ہیں ٹیبوز، یہ ہوتے ہیں وہ کنٹوپ جو اپنے سروں پہ یہ چڑھا لیتے ہیں، اس کے بعد پھر قرآن کو بدنام کرتے پھرتے ہیں۔ یہ ترجمہ جو یہ کرتے ہیں مدثر سے، یہ کیا نقشہ ابھرتا ہے آپ کے سامنے نبی اکرم کا؟ کیا سمجھ میں آتا ہے آپ کو؟ یہ توہین ہے۔ ایک شخص ہے جو لحاف میں لپٹا ہوا ہے، اٹھ اور نہا دھو لے بھائی، صاف ہو جا۔ یہ اس قسم کی بات بتانے کے لیے قرآن آیا تھا؟ مدثر، دسرا، دسر، تدثیر، یہ خزاں کے موسم میں درختوں کے پتے جھڑ جاتے ہیں، اس کے بعد بہار کا آغاز ہوتا ہے۔ یہ جو ٹنڈ منڈ شاخوں سے نئی کونپلیں پھوٹتی ہیں، اسے عربی میں دسر کہتے ہیں۔ آج کل تو یہی موسم ہے، جہاں دیکھیے پتے جھڑے ہوئے ہیں، پھر آپ دیکھو گے کچھ عرصے بعد اس میں کونپلیں پھوٹیں گی۔ ایسا کرنے والے کو مدثر کہتے ہیں۔ جب درختوں کی شاخیں ٹنڈ منڈ رہ جائیں، اس کے بعد بہار کا آغاز ہوتا ہے، شاخوں سے نئی خوبصورت کونپلیں پھوٹتی ہیں، اور سہنِ خزاں دیدہ کے اوپر، میرے استاد محترم کے الفاظ میں، بہار نو جلوہ فرما ہوتی ہے۔ خزاں دیدہ درخت کے اوپر ایک نئی قسم کی رنگ برنگ سرسبز و شاداب کونپل۔ یہ کونپلوں شگوفوں کا کھلنا، اسے عربی میں تدثیر کہتے ہیں۔ ہمارے ترجمہ کرنے والوں نے تو یہی ترجمہ کیا، اٹھ چادر میں لپٹے ہوئے آدمی، اٹھ۔ اس کا ترجمہ مدثر کا سننا ہے تو سنیں یورپ کے ان ممتاز مفکروں سے جنہوں نے اس کا ترجمہ کیا ہے۔ یورپ کے وہ ممتاز مفکر جنہوں نے نبی اکرم کی سیرت کا مطالعہ کرنے کے بعد کتابیں لکھی ہیں، ان میں سے ایک شخص ہے، آپ اس کی یہ کتاب ضرور پڑھیں، ایموشن ایز دا بیسس آف سیولائزیشن، ڈینیسن نام ہے، جان ہاپکنز ڈینیسن۔ یہ 1904 کے قریب نیو یارک میں ایک بہت بڑا عالم فاضل آدمی گزرا ہے۔ علامہ اقبال رحمت اللہ علیہ نے جو اپنے خطبات، جنہیں لیکچرز کہتے ہیں، ریکنسٹرکشن آف ریلیجیس تھاٹ ان اسلام، اس میں اس کا جو ایک لیکچر ہے، چھٹا لیکچر، اس میں انہوں نے اس کی ابتدا ڈینیسن کے اس کوٹیشن کے ساتھ کی ہے۔ یہ اس لیے سنا رہا ہوں کہ آپ کو مدثر کے معنی سمجھ میں آئیں، کہ مدثر کے معنی जो समझने वाले हैं वो मुदस्सर के मानी कैसे समझे हैं और क्या समझे हैं। रेवरेंड जॉन हॉपकिंस डेनिसन, बहुत बड़ा नाम है, पैस्टर था ये बॉस्टन में, और बहुत बड़ा इसने एक मूवमेंट चलाई हुई थी। तो ये अपनी इस शोहरा आफाक किताब इमोशन एज द बेसिस ऑफ सिविलाइजेशन, ये उसके शुरुआत में क्या लिखता है, मैं तर्जुमा सुना रहा हूं आपको। वो सिविलाइजेशन के उस पीरियड का जिक्र करता है, ज़हूर नबवी सल्लल्लाहु अलैहि वसल्लम के जमाने का मंजर पेश करता है और कहता है, उस वक्त ऐसा दिखाई देता था कि तहजीब का, सिविलाइजेशन का वो कसर, वो किला जिसकी तामीर में 4,000 साल सर्फ हुए, मुनहदम होने के करीब पहुंच गया है। उस वक्त साफ नजर आता था कि इंसानियत फिर उसी बर्बरियत की तरफ लौट जाने वाली है जहां हर कबीला दूसरे कबीले के खून का प्यासा था और आईन और जवाबत का कोई नाम तक नहीं जानता था। कदीम कबायली आईन और मसालिक अपनी कुव्वत और एहतराम खो चुके थे, इसलिए अब मलूकियत के अंदाज का सिक्का दुनिया में नहीं चल सकता था। ईसाइत ने, क्रिश्चियनिटी ने जिस आईन और दस्तूर को राइज किया था वो नज्म व जब्त और वहदत और यकजहती के बजाय तश्त व इफ्तराक और हलाकत और बर्बादी का मूजब बन रहे थे। वो लिखता है, वो वक्त लगता है आ चुका था जबकि हर तरफ फसाद ही फसाद नजर आता था। तहजीब का वो बुलंदो बाला दरख्त जिसकी सरसब्ज व शादाब शाखें कभी सारी दुनिया पर साया फगन थी और आर्ट, साइंस और लिटरेचर के जर्री समरात से बहरायाब हो चुकी थीं, वो सिविलाइजेशन अब लड़खड़ाती नजर आ रही थी। आगे लिखता है कि अकीदत और एहतराम की जिंदगी बख्श नमी इंसानियत के तने से खुश्क हो चुकी थी और वो अंदर तक से बोसीदा और खोखला हो चुका था। सिलसिलाए हर्ब व ज़र्ब के तूफान ने उसके टुकड़े टुकड़े कर दिए थे और ये टुकड़े सिर्फ रसूमात तक एक बंधन से एक जगह कायम थे। उनके मुतालिक हर वक्त खतरा था कि नामालूम कब ये ढह जाएं। हर लम्हे लगता था कि अब सिविलाइजेशन का अखीर आ पहुंचा है। इसके बाद वो मुअर्रख लिखता है कि क्या इन हालात में कोई ऐसा कल्चर पैदा किया जा सकता था जो नौ इंसानी को एक मर्तबा फिर एक नुक्ते पर जमा कर देता और इस तरह तहजीब को मिटने से बचा लेता। और आगे वो लिखता है कि ये बात मुझबे हैरत व इस्तेजाब है कि इस किस्म का नया कल्चर सरजमीन अरब से पैदा हुआ और उस वक्त पैदा हुआ जबकि उसकी अशद जरूरत थी। सुन रहे हैं आप मुदस्सर, सुन रहे हैं आप मुदस्सर के मानी। ये पूछिए आप वेस्टर्न फिलॉसफर से कि मुदस्सर कहते किसे हैं। या अय्युहल मुदस्सर, ए वो कि जिसके जिम्मे इंसानियत को संवार कर एक जहाने नौ को वजूद में लाने और हक के निजाम को हर बातिल निजाम पर गालिब करने का इनकलाबी प्रोग्राम है। या अय्युहल मुदस्सिर, ए कायनात के चमने खिजां दीदा पे बहार नौ लाने वाले, ए नशेमने आलम को असर नौ संवारने वाले, कुम उठ। आपको समझ में आई इस कुम के क्या मानी है, ये क्या मानी है कुम उठ। आप मुदस्सर के मानी और जानना चाहते हैं, टॉमस कार्लाइल की ये एक किताब है, वो भी आप इंटरनेट पे पढ़ सकते हो, हीरोज एंड हीरो वर्शिप। उसमें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पे एक चैप्टर है। ये मुसन्निफ जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जाते गिरामी का जिक्र करता है, पूछिए नहीं, लगता है वजद में आ गया है किस अंदाज से लिखता है। असल टेक्स्ट अंग्रेजी में है, पढ़ने के लायक है। आप लोगों को मैं उर्दू में इसका तर्जुमा सुना रहा हूं। वो इंसानियत के इस अजीम इनकलाब का जो इस्लाम की फॉर्म में आया जिक्र करता है और कहता है, عربوں کے لیے یہ انقلاب ایک نئی زندگی تھی جو انہیں تاریکی سے نور کی طرف لے آئی تھی۔ عرب اس کے ذریعے پہلی دفعہ زندہ ہوا، ایک ایسی قوم جو ابتدائے آفرینش سے گمنامی کے عالم میں ریوڑ چڑھاتی پھرتی تھی، ان کی طرف ایک رسول آیا جو اپنے ساتھ ایک ایسا پیغام لایا جس پر وہ قوم ایمان لے آئی۔ اس کے بعد وہ لکھتا ہے، وہ دیکھو وہی گمنام چرواہے دنیا کی ممتاز ترین قوم بن گئے، وہ حقیر قوم ایک عظیم الشان ملت میں تبدیل ہو گئی۔ 50 سال کا عرصہ ہے اور ایک طرف دلی دوسری طرف غرناطا، یہ قوم ساری دنیا کی سویلائزیشن کو سنبھال لیا اس نے۔ اور آگے لکھتا ہے کہ سینکڑوں برس ہو چکے ہیں یہ قوم شان و شوکت اور درخشندگی اور تابندگی سے کرائے ارض کے ایک عظیم حصے پر مسلط ہے۔ وہ کہتا ہے، ایمان بہت بڑی چیز ہے، ایمان ہی سے زندگی ملتی ہے، جو ہی کسی قوم میں ایمان پیدا ہوتا ہے اس قوم کی تاریخ اعمال میں نتیجے اور روح میں بالیدگی پیدا کرنے والی بن جاتی ہے، پھر ان کے اعمال نتیجے پیدا کرنا شروع کر دیتے ہیں۔ اس کے بعد وہ لکھتا ہے، وہ عرب، یہ محمد صلی اللہ علیہ وسلم، اور 100 سال کا عرصہ، کیا یہ انقلاب ایسا نہیں جیسے ریت کے کسی سیاہ گمنام ٹیلے پر آسمان سے بجلی کی لہر آ گرے اور وہ ریت کا تودا دیکھتے ہی دیکھتے ایک آتش گیر مادے میں تبدیل ہو کر اس طرح بھک سے اڑ جائے کہ دلی سے غرناطا تک اس کے شولوں کی لپٹ میں آ جائے۔ اور اگلا لفظ تو عجیب ہے، کہتا ہے نوے انسانی، ہیومن کائنڈ، یہ کیا چیز ہے؟ کہتا ہے نو انسانی خشک نیستاں کی طرح ایک شرارے کے انتظار میں تھی، وہ بجلی کا شرارہ اس بتلے جلیل اس ہیرو کی فارم میں آسمان سے آیا اور تمام نو انسانی کو شولہ صفت بنا گیا۔ کیا بات ہے، اب سمجھ میں آیا آپ کو؟ یا ایھا المدثر، مدثر کے معنی کیا ہیں؟ دنیا اس کے معنی جانتی ہے، ایک یہ بد نصیب مسلمان ہے جو اس کے معنی نہیں جانتا۔ اس کے معنی سمجھیے کارلائل سے، اس کے معنی سمجھیے ڈینیسن سے۔ اور یہ بڑا عجیب اتفاق ہے کہ وہی الفاظ، وہ شاخ خزاں دیدہ، شجر خزاں دیدہ، یہ وہی الفاظ ہیں جو قرآن استعمال کر رہا ہے، یعنی یہی معنی ہے مدثر کے۔ کیا معلوم ان لوگوں نے ڈکشنری دیکھی ہو، لغت القرآن جس کو کہتے ہیں، جو کہ ای ڈبلیو لین نے بہت کام کیا اس زمانے میں، تو بہت سی پرانی ڈکشنریز جو تھیں اس نے ٹرانسلیٹ کر کے ایک ای ڈبلیو لین کی جو لیکزیکن ہے، شاید اس کو دیکھا ہے انہوں نے، کیونکہ اس میں مدثر دثر کے یہی معنی لکھے ہیں۔ لیکن عجیب بات ہے کہ اگر انہوں نے نہیں دیکھے تو پھر ایگزیکٹلی وہی الفاظ کہہ رہے ہیں جو قرآن کہہ رہا، یا ایھا المدثر۔ حقیقت یہ ہے کہ قرآن کریم نے جن صداقتوں کا ذکر کیا ہے، عقل سے سوچنے والے خواہ وہ قرآن نہ بھی پڑھیں، لا محالہ انہی نتائج پہ خود بخود پہنچ جاتے ہیں۔ اس کے بعد آگے ہے کم فانزر، یہ کم کتنی بڑی عظیم چیز ہے، اٹھ۔ یہ ہمارے ہاں ترجمہ کیا جاتا ہے اے لحاف میں لپٹنے والے اٹھ، انگریزی کے ترجمے پڑھو اس میں لکھا ہے رائز، اٹھ جا، اٹھنے کا ٹائم ہو گیا ہے، کھڑا ہو جا، رائز۔ آپ ان ترجموں کو دیکھیں جیسے کسی ہوملیس آدمی کو کہا جا رہا ہے کہ او لپٹے ہوئے، اٹھ، کھڑا ہو جا، اٹھ اور گندگی صاف کر، ہاتھ منہ دھو جا کے۔ یہ ترجمے ہیں آپ کے ہاں کے۔ قرآن کہہ رہا ہے کم فانزر، کتنی بڑی بات ہے یہ کم۔ یہ لفظ کم قرآن میں آیا ہے، اٹھ اور اس انقلاب کے لیے کھڑا ہو جا، وہ انقلاب جس کے لیے انسانیت منتظر ہے کہ رزق کی تقسیم، روٹی کی تقسیم اللہ کے قانون کے مطابق ہو، تب دنیا میں امن آئے گا، اٹھ اور اس نظام کے لیے کھڑا ہو جا. کم, قرآن کریم میں یہ لفظ کم کام کہاں کہاں جہاں جہاں پہ بھی آیا ہے. آپ کیا جانیں یہ لفظ کام اقام الصلاۃ اس کے معنی کیا ہیں؟ غور کیجیے عزیزان من, یہ ہزار سال سے جب سے اسلام یہ مذہب میں تبدیل ہوا ہے اس کے معنی ہی کچھ اور بن گئے ہیں. ہمارے ہاں جب ان سے پوچھا جاتا ہے کہ یہ قرآن میں جو لفظ ہے اقام الصلاۃ, تو اس کا یہ ترجمہ کر دیتے ہیں کہ جی صلاۃ قائم کرو. ٹھیک ہے, لیکن عملی طور پہ تو آپ کیا کرتے ہو؟ نماز پڑھو. قائم تو کوئی بھی نہیں کرتا, تو یہاں تو حکم ہے قائم کرنے کا. ریڈیو ٹی وی پہ دیکھو کیا اعلان ہو رہا ہے. کبھی آپ نے سنا ہے کہ نماز کے قائم کرنے کا ٹائم ہو گیا ہے؟ کبھی کہتے ہیں یہ تو لفظ کسی چیز کے قائم کرنے کا ذکر ہے بار بار قرآن میں. قم قائم. اقبال جو تھا وہ فارسی میں یہ باتیں کہتا تھا, کیا کرے. دو گیتی را صلا از کرت اوشت, مسلمان لا یموت از رکت اوشت. قرآن جو صلات کہتا ہے اس کی ایک رکعت, ایک رکعت مسلمان کو زندہ جاوید بنا دیتی ہے. وہ قرآن جس صلات کی دعوت دیتا ہے, دو گیتی را صلا از کرت اوشت, وہ تو دونوں جہانوں میں رحمتوں کی دعوت دیتی ہے انسان کو, دونوں جہانوں میں اس کو ہیپینس اور پراسپیرٹی دیتی ہے. اور آگے ہے, نداند کشتائے این اثر بے سوز, قیامت ہا کے در قد قامتی اوشت. اس دور کا بے سوز مسلمان کیا جانے کہ قد قامت الصلاۃ کا نعرہ کیا تھا. قیامت ہا کے در قد قامت اوشت, اس کی نماز کی اقامت میں قیامت کا راز پوشیدہ تھا. اس کی نماز ایک صلات کے نظام کو قائم کرنے کا ذکر تھی. یہ ہے بات. کم کتنا بڑا مشن ہے. آپ سوچتے ہیں یہ کیا مشن ہے, کیسا پروگرام ہے جس کے لیے وہ کہتا ہے کہ اٹھو. وودانا ان کا وزرک الزی ان کا دا زہرک. ذمہ داریوں کا بہت بڑا بوجھ, ایسا بوجھ جس سے تیری کمر ٹوٹ رہی تھی. آپ کو سمجھ میں آئی یہ کس چیز کا ذکر ہے؟ کم کسے کہتے ہیں؟ اور یہ کم کوئی مقامی پروگرام نہیں, دو گیتی را ساری انسانیت کے لیے ہے کہ ساری انسانیت کے لیے اٹھ. اور اگلا لفظ جو ہے کم فانذر, اٹھ اور ساری دنیا کے بھولے بھٹکے انسانوں کو جنہیں یہ مذہب والے بیوقوف بنا رہے ہیں ان کو کہے جس راستے پہ تجھے لے کر جا رہے ہیں یہ آگے کنواں ہے, یہ تمہیں کنویں میں گرا رہے ہیں. فانذر, او بھولے بھٹکے لوگو, او غلط راستوں پہ چلنے والو, یہ مذہب کے ٹھیکے دار تمہیں جس راستے پہ لے کے جا رہے ہیں یہ سوائے ایک کنویں کے اور کسی چیز کی طرف نہیں جاتا. آپ نے دیکھا کس کنویں کی طرف لے کر گئے ہیں یہ پاکستان کو, دیکھا آپ نے کیا بنا دیا اس ملک کا انہوں نے. پہلا مرحلہ کم کے بعد ہے فانذر, انہیں للکار کے کہے کہ دیکھو یہ ایک کنواں ہے, رک جاؤ ٹھہر جاؤ. یہ زور زور سے کہنا پڑتا ہے, بار بار بتانا پڑتا ہے کہ یہ سوائے تباہی کے اور کسی سمت نہیں لے کے جائے گا. ہم نے پاکستان میں بدقسمتی سے ایسا نہیں کیا تھا. یہ تھی نبی اکرم صلی اللہ علیہ وسلم کی پکار, اٹھو. یہ جہنم کی طرف لے کر جاتا ہے راستہ, یہ مذہب کا راستہ سوائے جہنم کے اور کسی سمت لے کر نہیں جاتا. دیکھنے میں بڑا حسین نظر آتا ہے لیکن یہ تباہیوں کے جہنم کی جانب لے کر جاتا ہے آپ کو. عزیزان من, بڑی جرت چاہیے مذہب کو للکارنے کے لیے. اور آج کے دور میں نہیں, 1400 سال پہلے جب ہر انسان جو مذہب کے ساتھ ایسوسیٹڈ تھا ان کے عقیدے یہی تھے کہ ہم اور ہمارا مذہب اور ہماری پوجا پاٹھ جو کچھ بھی ہے ہم سچائی پر ہیں, جو کچھ ہم کر رہے ہیں بہت اچھا ہے. कुम फानजिर, उठ और इन्हें आगाह कर कि ये पूजा पाठ जो करते हैं इससे इन्हें ठुठू भी नहीं मिलता, कुछ नहीं मिलने का इससे जब तक ये निजाम कायम नहीं करेंगे। मजहब की दुनिया इंसानों को जिन नामुरादियों की तरफ लेकर जाती है उसके बारे में तो हमारे दौर के बेशुमार फलसफी आए हैं, नेटशे से लेकर रसल तक। और आज के दौर के जितने भी आपको फलसफी नजर आते हैं सब कहते हैं कि देखो मजहब का रास्ता कैसे तबाही की जानिब लेकर जाता है, मजहब का रास्ता इससे बचाओ, देखो कैसे तबाहियां लेके आता है। ये तो जानती है दुनिया आज, लेकिन अगली चीज के इससे बचा कैसे जा सकता है, ये सिर्फ कुरान ने दो दो लफ्जों की ये आयतें हैं। ये आगे सुनिए अगली आयत क्या है, वरब्बका फकब्बिर। यहां लफ्ज रब आया है, रिज़्क़ की तकसीम का अपने रब के कानून का वो निजाम कायम कर दे जिसमें किबरियाई, सॉवरेनिटी, अनक्वेश्चनेबल अथॉरिटी सिर्फ अल्लाह की हो। वरब्बका फकब्बिर, खुदा के निजाम रबूबियत को इस तरह मुतमक्किन कर दे कि सॉवरेनिटी सिर्फ उसके कानून की हो, इंसानों के बनाए हुए कानून के साथ रिज़्क़ की तकसीम ना हो बल्कि अल्लाह के कानून के मुताबिक हो। ऐसा करके दुनिया तेरे रब के निजाम को मान जाए, मान जाए कि वाह 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 क्या बात है। ये है पैगाम वो जो आप शुरू में पढ़ते हो, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ऐसा कर, ऐसा निजाम कायम कर के दुनिया कहे कि हम्द और सिताइश के लायक सिर्फ वो निजाम है जो रब्बुल आलमीन की गारंटी देता हो, जो सबको रिस्क फराहम करता हो, वरना दुनिया का कोई निजाम हमें कबूल नहीं। वह रब का फकब्बिर, उठ और अपने रब का निजाम कायम कर, रब के कानून के मुताबिक रिस्क तकसीम होगा तो दुनिया में खुद ब खुद अमन हो जाएगा। दुनिया में जंगे होती हैं, लड़ाइयां होती हैं, तबकाती कश्मकशें होती हैं सिर्फ इस वजह से कि तुम नाम तो अमन का लेते हो लेकिन अंदर से कवानीन बनाते हो अपने मतलब के लिए। रब का फकब्बिर, ये निजाम कायम कर, फिर तू देखेगा यही सारी दुनिया का दीन बन जाएगा। ले युज़हिरा अला दीन कुल्ले ही, ये निजाम दुनिया के तमाम निजामों पे गालिब आ जाएगा, उनको खा जाएगा और इंसानियत तेरे रब के नूर से जगमगा उठेगी। वो कहता है इस निजाम को कायम करोगे अंतुमुल आलान, फिर तुम दुनिया की मुमताज तरीन कौम बन जाओगे। इस निजाम को कायम करो, रब्बा का फकब्बिर। अब इन वर्ड्स पर जरा गौर करें, इस अल्फाबेट में जिसे अंग्रेजी में आप कहते हो ना लफ्जी लतीफा, जिसे अंग्रेजी में आप पैलेंड्रोम कहते हो, यानी एक लफ्ज को आप अगर उल्टा करके भी पढ़ो तो वही चीज बनती है। जैसे अंग्रेजी का लफ्ज है रेडार, RADAR, उसको उल्टा भी पढ़ें तो वही बनता है। अंग्रेजी का लफ्ज है लेवल, LEVEL, उसको उल्टा भी पढ़ो तो वही चीज बनती है। एक और लफ्ज है, ढेर सारे लफ्ज हैं ऐसे अंग्रेजी में, उन्हें उल्टा भी पढ़ें तो वही चीज बनती है। रिवाइवर, रेस कार, ये अल्फाज हैं, आप इन्हें उल्टा लिखिए और फिर उल्टा पढ़िए, वही चीज बनती है जो ओरिजिनल वर्ड है। रोटेटर, ROTATOR, अब इसको उल्टा पढ़िए, ROTATOR। इसी तरीके से ये लफ्ज जो है रब्बा का फकब्बिर, इसको आप उल्टा करके पढ़ें, ये मेरे बुजुर्ग बता गए हैं कि आप इसे उल्टा करके पढ़ो तो देखो क्या कह रहा है। वो कह रहा है तुम खुदा की किबरियाई कायम करो और तुम देखोगे खुदा तुम्हारी किबरियाई खुद ब खुद कायम कर देगा, तुम्हें दुनिया की मुमताज तरीन कौम बना देगा जो कौम उठ के करेगी। ये वही चीज है, वज़कुरूनी अज़कुरुकुम, तुम हमारे इस पैगाम को दुनिया में नाफिज कर दो, अज़कुरुकुम, हम तुम्हारे जिक्र को बुलंद कर देंगे। ऐसे लग रहा है जैसे खुदा कह रहा है मेरा ये एक काम कर दो, इस दुनिया में ऐसा निजाम कायम कर दो जहां रिज़्क़ की तकसीम मेरे कानून के मुताबिक हो, फिर तुम देखोगे इंसानियत एक नई नहज को छुएगी, फिर तुम देखोगे इंसान कितनी अजीम चीज है। फज़कुरूनी अज़कुरुकुम, تم میرے شرف کو بلند کرنے کے لیے یہ کرو، میں تمہارے مرتبے کو بلند کر دوں گا۔ میرے بابا جی اس موقع پہ ایک فارسی کا شعر سنایا کرتے تھے، جی نہیں چاہتا کہ آگے بڑھوں، بڑا خوبصورت شعر ہے۔ حکایت قدے آں یار دل نواز کنم، بائیں بہانہ مگر عمر خود دراز کنم۔ میں اپنے محبوب دل نواز، اپنے یار دل نواز کے قد کی داستان سنا رہا ہوں۔ کتنا لمبا ہے میرا محبوب، یہ شاعری ہے۔ کہتا ہے اصل میں اس بہانے، بائیں بہانہ مگر عمر خود دراز کنم، اس بہانے میں تو اپنی عمر بڑھا رہا ہوں۔ اس کے قد اور اس کے حسن کے بیان کے لیے جو میں وقت صرف کر رہا ہوں، اسی بہانے میری عمر لمبی ہوتی جا رہی ہے۔ نہ اس کے حسن کا بیان ختم ہوگا، نہ میری عمر ختم ہوگی۔ حکایت قدیاں یار دل نواز کنم، بائیں بہانہ مگر عمر خود دراز کنم۔ عزیزان من، ہم نے پاکستان اسی رب کے نظام کو قائم کرنے کے لیے لیا تھا، اسی ماڈل سٹیٹ کو قائم کرنا مقصد تھا، اس لیے کہ اس دور میں کئی ماڈل سٹیٹس ابھر رہی تھیں۔ روس والے کہہ رہے تھے دیکھو ہمارے پاس نظام ہے، ہم نے کہا ہٹ جاؤ، کسی کے پاس کوئی نظام نہیں، صرف ہمارے پاس نظام ہے۔ اور آج بھی ہمارا یہ نعرہ ہے، اس لیے کہ ہم نے جس نظام کو قائم کرنا چاہا، دنیا کی طاقتیں، یہ جتنے پادری تھے بڑے سیانے ہیں، انہوں نے بہت بڑی کنسپریسی کی ملا کے ساتھ، اور ملاؤں سے کہا دیکھو مسلمان کو لگائے رکھو نمازوں کے چکر میں، مست رکھو ذکر و فکر صبح گاہی میں، اسے پختہ تر کر دو مزاج خانقاہی میں اسے، تاکہ یہ نظام کبھی قائم ہی نہ ہو سکے، ہو نہ جائے آشکارا شر پیغمبر کہیں۔ آپ نے دیکھا جن طاقتوں نے ان ملاؤں کو نرچر کیا تھا اور ان کے اس خود ساختہ اسلام کو، وہ جس کا دین کے ساتھ کوئی تعلق نہیں، وہ جو دنیا کا سب سے گھنانا اور بدترین گھٹیا پست مذہب ہے، جس کی مثال آپ کو سعودی عرب میں ملتی ہے، وہ مذہب جس کے اندر سے تعفن کی بو آتی ہے، وہ مذہب رائج کرو تاکہ مسلمان اسلام اسی کو سمجھے۔ آپ نے دیکھا بڑی کوششیں کیں، لیکن آج خود اس کے خلاف اٹھ کھڑے ہوئے ہیں، وہی اسلامک سوسائٹی آف نارتھ امریکہ، اور اسنا اور وسنا اور کسنا کیا کیا چیزیں بنائیں تاکہ اس اسلام کا پرچار ہو جو اسلام کی ضد ہے۔ اب دیکھیے کہ اس کے خلاف کیسے اٹھے ہیں۔ ایک نئی کتاب آئی ہے مارکیٹ میں، کھول کے پڑھیے اس کو، اس کا نام ہے مسلم مافیا۔ وہ کتاب نقاب اٹھاتی ہے اس گھنونے مذہب سے جو ممبر و محراب کے ذریعے آپ کے سامنے پیش کیا جاتا رہا ہے۔ اب ضرورت ہے کہ آپ اپنی آنکھیں کھولیں اور پڑھیں اس قرآن کو کہ وہ قرآن کیا نظام دیتا تھا۔ آج دنیا میں کوئی جگہ ایسی نہیں ہے جہاں سے اس اسلام کا اور قرآن کریم کی تعلیمات کا پرچار ہو رہا ہو، سوائے اس ریڈیو شالیمار کے۔ لیکن یہ آواز پھیل چکی ہے، اب دنیا سنتی ہے اس کو۔ ایک صاحب نے مجھے فون کر کے کہا کہ جی سنا تھا کہ کوئی ریڈیو شالیمار ہے، تو ہم نے سوچا کہ یار دنیا تو لیکچروں سے تنگ آئی ہوئی ہے، لیکچر کون سنتا ہے۔ پھر انہوں نے جب ریڈیو شالیمار سنا تو انہوں نے کہا کہ یہ تو بڑی نئی بات کرتے ہیں، ایسی بات ہم نے اس سے پہلے کبھی نہیں سنی۔ آئیے نئے سال کا آغاز کرتے ہیں اقبال کی اس نظم کے ساتھ جو کہ بانگ درا کی ایک طویل نظموں میں سے آخری نظم ہے، عنوان ہے اس کا طلوع اسلام۔ یہ نظم علامہ اقبال نے سن 1923 میں انجمن حمایت اسلام کے سالانہ جلسے میں پڑھی تھی۔ 1923 بھی مسلمانوں کے لیے ایک عجیب زمانہ تھا، غازی مصطفیٰ کمال پاشا بے سر و سامانی کے باوجود یورپ کی سازشوں کی زنجیریں توڑ کر ترکی کو آزاد کرا چکا تھا۔ اسلامی دنیا میں ہر طرف امید کی نئی لہر دوڑ اٹھی تھی۔ پھر دنیا نے دیکھا کہ پاکستان بنا، اور دنیا نے دیکھا کہ مذہب کے درندوں نے پاکستان کا کیا حشر کیا، और दुनिया आज देख रही है कि पाकिस्तान का मुसलमान आज उसी कुरान को खोल के पढ़ रहा है जिस कुरान को इन्होंने हदीसों के जरिए से ढांपने की कोशिश की थी, जिस कुरान के खिलाफ हजार साल से प्रोपोगंडा किया गया था। आज मुसलमान आंखें खोल के उस कुरान तक पहुंच गया है। क्या है बात इस नज्म में, सुनिए। कहता है, दलीले सुबह रोशन है सितारों की तुनकतावी, उफक से आफताब उबरा गया दौरे गिरा खाबी, उरू के मुर्दाए मशरिक में खूने जिंदगी दौड़ा, समझ सकते नहीं इस राज को सीना उफारा भी। दुनिया के सारे फलसफी हैरान हैं और हैरान रह जाएंगे, मुसलमान को मुसलमान कर दिया तूफान मगरिब ने, तला तुम हाय दरिया ही से है गौहर की सेरावी। अता मोमिन को फिर दरगाह हक से होने वाला है, शिकोहे तुर्कमानी जहने हिंदी नुतके आरावी। और उसके बाद असर कुछ ख्वाब का गुंचों में बाकी है तो ए बुलबुल, इकबाल ये अपने आप को कह रहा है कि अगर तू देखता है कि तेरी कौम अभी तक सोई हुई है तो फिर तू क्या कर। नवारा तलख तरमीजन चुजौ के नगमा कमयाबी, अपनी नवा में अपने कलाम में कुछ तलखी पैदा कर, अपने सोज को अपने सुर को इतना श्रिल बना दे। नवारा तल्ख तरमीजन, ये वही प्रिंसिपल है जिस पे मैंने रेडियो शालीमार पे तकरीर करनी शुरू की कि ऐसी तलखी पैदा करूं कि लोग थोड़ा सा घबरा जाएं कि हैं ये क्या कह रहा है। वो कहता है इकबाल, असर कुछ ख्वाब का गुंचों में बाकी है तो ए बुलबुल, नवारा तल्ख तरमीजन चू जौके नगमा कमयाबी, इस कौम को थोड़ी सी तलखी पसंद आएगी, अपनी गुफ्तगू में अपने लहजे में ऐसी इंडिविजुअलिटी ऐसा अनोखापन पैदा कर के ये कहें हाँ इसका पैगाम सुनो। यही इकबाल अपने बारे में कहता था, तड़प सहने चमन में आशियां में शाखसारों में जहां जहां पे भी है। ए शायर इकबाल अपने आप से कह रहा है, उठ तड़प सहने चमन में आशियां में शाखसारों में, जुदा पारे से हो सकती नहीं तकदीर सीमा भी। वो कहता है तू एक पारे की तरह है, जिस तरह से एक पारा रेस्टलेस होता है उस तरह से तू रेस्टलेस है, अपनी रेस्टलेसनेस को मत रोक, उठ कुम फानजिर। वो चश्मे पाक भी क्यों जीनते बरगस्तवां देखे, बरगस्तवां कहते हैं उस चेन मेल को जो घोड़े पहनते हैं, वो असले के लिए लफ्ज इस्तेमाल करता है कि दुनिया की अकवाम के पास जो इतनी ताकतें और असला है, वो चश्मे पाक भी क्यों जीनते बरगस्तवां देखे, नजर आती है जिसको मर्द गाजी की जिगर तावी। वो उसके पास तो इतना बड़ा इतनी अजीम आइडियोलॉजी है कि दुनिया को फतह करने के लिए उसे किसी असले की जरूरत नहीं। जमीरे लाला में रोशन चरागे आरजू कर दे, चमन के जर्रे जर्रे को शहीदे जुस्तजू कर दे। जमीरे लाला में रोशन चरागे आरजू, कहता है कि ये जो कौम है जो होपलेसनेस की शिकार है, इसको दोबारा से चरागे आरजू दे, इनको दोबारा से उम्मीद दिला के तुम्हारे पास वो किताब अब भी वैसी की वैसी अपनी असल फॉर्म में मौजूद है, सिर्फ जरूरत है कि उसके ऊपर जो जंगार लगाया गया है इन हदीसों के जरिए से, उस जंगार को उतारो। सरिश के चश्मे मुस्लिम में है नेसा का असर पैदा, खलील अल्लाह के दरिया में होंगे फिर गौहर पैदा, किताब मिलत बैजा की फिर शिराजा बंदी है, ये शाख हाशमी करने को है फिर बरगो बर पैदा, सबा करती है बुए गुल से अपना हम सफर पैदा। क्या बात है साहब, क्या मिसरे हैं इसके। अगर उस्मानियों पर कोहे गम टूटा तो क्या गम है कि खूने सद हजार अंजुम से होती है शहर पैदा, जहां वानी से है दुश्वार तर कारे जहां बीनी, जिगर खून हो तो चश्मे दिल में होती है नजर पैदा। हजारों साल नरगिस अपनी बेनूरी पे रोती है, बड़ी मुश्किल से होता है चमन में दीदावर पैदा, नवा पैरा हो ऐ बुलबुल के हो तेरे तरन्नुम से, कबूतर के तने नाजुक में शाही का जिगर पैदा। ये नया साल बेहद मुबारक होगा, इसलिए कि मुसलमान सोच रहा है, जाग उठा है, उस चंगल से निकल आया है जो इस्लामिक सेंटरों ने बिछा रखा था जहालत का। इस नए साल में आप देखोगे कि कवानीन बनेंगे इनके खिलाफ, वो जो जिस मुल्क में रहते हैं, जहां पे रहे हैं, जिस मुल्क में रहे हैं उसके खिलाफ नफरत का प्रचार किया है। इस नए साल में आप देखोगे वो मुबारक कवानीन बनेंगे जो इनको जंजीरों में जकड़ेंगे, इन इंसानियत के दुश्मनों को। नया साल पैगाम लेके आया है, या अय्युहल मुद्दस्सिर। अल्लाह ये नया साल आपके लिए बेहद कामयाबियां और कामरानियां लेके आए। रब्बना तकब्बल मिन्ना इन्नका अंतस्समीउल अलीम।